الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الله يجتبي إليه من يشاء ويهدي إليه من ينيب صدق الله العظيم میرے شیخ میرے پیر و مرشد شیخ العرب والعجم عارف اللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ حضرت والا فرمایا کرتے تھے کہ جس کو اللہ تعالیٰ اپنا ولی اور اپنا دوست بنانا چاہتے ہیں تو اس زمانے کے کسی ولی کی محبت اس کے دل میں ڈال دیتے ہیں اور پھر وہ اس محبت کا نتیجہ یہ نکلتا ہے کہ وہ اس کے پاس آنا جانا شروع کر دیتا ہے. حضرت یہ شعر اکثر سنایا کرتے تھے کہ گر تم یوں ہی آتے جاتے رہو گے گر تم یوں ہی آتے جاتے رہو گے محبت کا پھل تم کھاتے رہو گے گر تم یوں ہی آتے جاتے رہو گے محبت کا پھل تم کھاتے رہو گے اور محبت کا پھل جب وہ کھانے لگے محبت کا پھل جب وہ کھانے لگے کیوں مجھے چھوڑ کر پھر وہ جانے لگے. سبحان اللہ, کیا محبت ہے. تو فرمایا کہ اللہ تعالیٰ جس کو اپنا بنانا چاہتے ہیں تو اس زمانے کے کسی ولی کی محبت اس کے دل میں ڈال دیتے ہیں, پھر وہ آنا جانا شروع کرتا ہے. حضرت نے ایک قصہ سنایا کہ حضرت والا رحمت اللہ علیہ کو ماں رومی رحمت اللہ علیہ سے خاص تعلق اور محبت, اور حضرت پھول پوری حضرت والا حضرت ماں رومی رحمت اللہ علیہ کے ہمیں اکثر واقعات اور قصص اور اشعار سنا کر اللہ تعالیٰ کے عشق و محبت اور تعلق یہ سکھانا. اس پر ایک قصہ سنایا کہ ایک دفعہ حکیم جالینوس صبح چہل قدمی کے لیے نکلا, اور یہ ہمارے بزرگوں کا معمول رہا. حکیم الامت تھانوی رحمت اللہ علیہ کی بات حضرت اکثر سنایا کرتے تھے کہ حکیم الامت تھانوی رحمت اللہ علیہ فرماتے تھے صبح کی ہوا لاکھ روپے کی دوا. جو تازہ ہوا ہوتی ہے اس کا جو فائدہ ہے تو اس کو فرمائے کہ صبح کی ہوا لاکھ روپے کی دوا. تو حکیم جالینوس جو ہے وہ صبح چہل قدمی کے لیے نکلا تو تھوڑی دیر میں پھر واپس آ گیا, اور آ کر اپنے عطار کمپاؤنڈر سے کہا کہ وہ جو میں پاگلوں کو دوا کھلاتا ہوں تو اس کا ایک نسخہ مجھ کو بھی دے دو. جی فرمایا کہ پاگلوں کو جو دوا کھلاتا ہوں اس کا ایک خوراک اس کی مجھے بھی دے دو. جزاکم اللہ. تو اس کمپاؤنڈر نے پوچھا کہ جناب آپ تو بالکل خیر خیریت سے گئے تھے, خیریت یہ دوا آپ کیوں مانگ رہے ہیں پاگلوں کی, آپ تو بالکل ٹھیک ہیں. کہا نہیں, میرے اندر بھی کچھ پاگل پن کے جراثیم ہیں. کہا نہیں, آپ تو بالکل ٹھیک ہیں, کوئی علامات نظر نہیں آ رہی. کہا پہلی علامت تو شروع ہو گئی. حضرت سناتے تھے کہ حضرت کے ایک مرید تھے حکیم امیر احمد صاحب رحمت اللہ علیہ, جو حضرت کے خلیفہ بھی تھے, ٹیکسلا میں رہتے تھے, اور حضرت سناتے تھے بڑے عجیب کہ ان کے سامنے ایک ہسپتال تھا مشنری کا, اور ان کے پاس لوگ علاج کرانے دور دور سے آتے تھے. جب وہ پاکستان ہجرت کر کے آئے تو इस्लामाबाद में इब्तदा में बर्फ बेचते थे, तो जब पहाड़ी पर चढ़ रहे थे तो मजबूत किस्म के आदमी थे, उन्होंने अल्लाह ताला से अर्ज किया कि अल्लाह मियां, आपने मुझे इंसान बनाया, ये गधों वाला का काम मुझसे क्यों लेते हैं। तो अल्लाह ताला ने फिर आसानी फरमाई, तो उनका मतलब जो था दवाखाना, उस पर बहुत रश लगा रहता था और दुआ ये मांगते थे, अल्लाह जिसकी किस्मत में शिफा हो उसको मेरे पास भेज दे और जिसकी किस्मत में शिफा ना उसको सामने अस्पताल में भेज दे। तो हकीम अमीर अहमद साहब के साथ हजरत फरमाते हैं कि एक दफा हमारा सफर था बालाई इलाकों में, गालबन कागान वगैरह की तरफ, तो उन पर हाल तारी होता था। अदा जब हाल तारी होता था, एक कैफियत तारी होती थी, तो यारब 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 ऐसे कह के वो नारा मारते थे बयान में भी अचानक। तो हजरत फरमाते हैं कि इंतहाई बुलंदी पर गाड़ी, एक तरफ पहाड़ एक तरफ हजारों फुट गहराई की खाई, अचानक उन और हम बिल्कुल ड्राइवर के पिछली तरफ बैठे हुए, अचानक उन पर हाल तारी हो गया और उन्हें नारे लगाना शुरू कर दिए यारब यारब। तो हजरत ने फरमाया चुप करो भाई, तुम्हारे नारे लगाने से ड्राइवर घबरा जाएगा और पूरी बस खड्डे में गिर जाएगी, खाई में गिर जाएगी, मुझे तो तुम आगे आधे पागल मालूम होते हो। तो हजरत ने फरमाया कि वो अजीब मोहब्बत वाले आदमी कहने लगे कि हजरत इतने जमाने से मैं आपकी सोबत में हूं, अभी तक आधा पागल हुआ, जल्दी से मुझे पूरा पागल बना दीजिए। यानी अल्लाह ताला की मोहब्बत में इश्क मोहब्बत और मस्तगी और दीवानगी, और ये दीवानगी से मुराद याद रखिएगा, जब अल्लाह वालों के कलाम में उनकी गुफ्तगू में उनके मलफूजात में दीवानगी का जिक्र आता है, तो इस दीवानगी से मुराद वो अक्लो होश है जो अल्लाह ताला के इश्क मोहब्बत के साथ मिली हुई हो। लिहाजा इससे मुराद वो अक्ल होती है जो अल्लाह ताला के इश्क मोहब्बत के साथ हो, ये मुराद है वो। दीवानगी से मुराद पागलपन नहीं है। तो हकीम जालीनूस उसने कहा कि भाई वो मुझे खुराक दे दो पागलपन की। उसने कहा जनाब आप तो बिल्कुल ठीक ठाक, आप आसार मेरे अंदर भी शुरू हो गए। पूछा वो कैसे? कहा जब मैं टहलने के लिए जा रहा था तो रास्ते में एक पागल मुझे मिला और उस पागल ने मुझको देखकर आंख मारी और वो हंसा। और हजरत वाले ने जब ये वाक्य सुनाया तो हजरत ने आंख मार के बताया अंदाज सुभान अल्लाह। तो और वो मुझे देखकर हंसा, वो पागल मुझे ही देखकर क्यों हंसा, उसने मुझे देखकर आंख क्यों मारी, जरूर मेरे अंदर पागलपने के कुछ जरासीम है। तो हजरत वाला रहमतुल्लाह अलैह ये किस्सा सुनाकर फरमाया करते थे कि किसी अल्लाह वाले को देखकर, किसी के दीन के खादिम को देखकर जिसके दिल में खुशी आए, फरमाते थे ये अलामत है इस बात की, या तो ये अल्लाह वाला है या आइंदा चलकर अल्लाह वाला बनने वाला है। सुभान अल्लाह। रहमतुल्लाह अलैह फरमाते हम चू फरखे मेले उसुए समा के मिसल। फरमाया हजरत वाला फरमाते देखो, गाय का बच्चा, बकरी का बच्चा, भैंस का बच्चा जब पैदा होता है तो उसकी निगाह जमीन पर ही होती है, वो आसमान की तरफ नहीं देखता क्योंकि उसकी किस्मत में उड़ना नहीं है। लेकिन कबूतर का बच्चा, परिंदे का जो बच्चा होता है, वो जब अभी छोटा सा होता है लेकिन उसकी निगाह आसमान के ऊपर होती है। हजरत फरमाते कि अभी उसके पर नहीं होते लेकिन अपने बाजू हिलाता रहता है खुशी से कि कब, मुंतजिर रहता है, मुंतजिर बिन हादा, वो इस बात का मुंतजिर रहता है कि जल्दी से मुझे पर लगे और मैं आसमान की बुलंदियों पर उड़ जाऊं। फरमाते थे इसी तरीके से जिसको दीन के किसी खादिम अल्लाह वाले को देखकर उसके दिल में खुशी आए, या तो ये तो इस बात की अलामत है या तो ये अल्लाह वाला है या आइंदा चलकर ये अल्लाह वाला बनने वाला है। और फिर ये जो उसको खुशी, ये जो मोहब्बत है उसके दिल में, यही मोहब्बत उसको गोया के मजबूर करती है उस अल्लाह वाले की सोबत में, अपने शेख की सोबत में बैठने की, उस पर मजबूर करती है। और यही जो मजबूर मोहब्बत होता है, एक दिन हजरत फरमाते हैं, हजरत फरमाया करते हैं कि देखो अल्लाह ताला ने हमें कान दो दिए और जबान एक दी। फरमाया इसलिए कान अल्लाह ताला ने दो इसलिए दिए कि सुनो ज्यादा और बोलो कम। और फरमाया देखो कान पर पर्दा भी नहीं है, खुले हुए हैं, मिसल कीफ के हैं कि। और फरमाया कि इस जब सोबत शेख में आए तो इस चीज का भी एहतमाम कर रहे कि अपने गुनाहों से तौबा कर ले, ताकि गुनाहों से तौबा करके कल्ब जो है वो पाक और साफ हो जाए और शेख की सोबत और मजलिस से शेख का जो फैज है वो पाक और साफ फैज, वो सफाई और सुथराई और शफाफियत के साथ हमारे दिल में आ जाए, तो उसका नतीजा होगा। हज़रत फरमाते एक एक मजलिस से फिर एक एक बरस का नफा मालूम होगा। इसलिए उस कल फिर तौबा करने से फायदा ही होगा कि उस कान का राबता दिल के साथ हो जाएगा, लिहाजा कान से सुनी हुई बात दिल में उतर जाएगी। और अगर बेदिली के साथ बैठे तो नतीजा यह होगा कि कान होगा लेकिन वो कान जब दिल से राबता ना होगा तो वो दिल में बात ना उतरेगी। इसलिए मुद्दतों हम इन अल्लाह वालों की सोहबत में बैठने के बावजूद वो कल्ब को ताल्लुक मा अल्लाह और वो कल्ब को निस्बत मा अल्लाह ना मिलेगी, जो इन अल्लाह वालों की सोहबत में मिलने वाली चीज है, यानी गोया कि इनकी प्रोडक्ट है कि कल्ब को निस्बत मा अल्लाह और ताल्लुक मा अल्लाह यानी अल्लाह ताला का ध्यान नसीब हो जाना कि हर लम्हा रहे, हर लहजा ये एहसास रहे। और उसके माने क्या है, उसकी एक मिसाल हज़रत ने अजीब दी। फरमाया देखो आजकल शॉपिंग सेंटरों में और हर जगह पर ऐसे शीशे लगे हैं ऑटोमेटिक और खुदकार कि आप उसके करीब जाएं, थोड़ा सा आगे तशरीफ लें, आप हजरात भी आगे आगे तशरीफ लें, उस तरफ भी जगह मौजूद है, फरमाते हैं कि जब उस दरवाजे को दूर से देखें, उस दरवाजे को दूर से देखें तो बजाहिर यह मालूम होता है कि यह दरवाजा बेजान है, कुछ न हरकत नजर नहीं आती, लेकिन जैसे ही उसके करीब पहुंचे और उसकी हदूद में आता है फौरन वो दरवाजा खुद ब खुद खुल जाता है। फरमाते हैं यही हाल होता है नस्बत मा अल्लाह तहमा अल्लाह का कि किसी अल्लाह वाले को देखे तो ऐसे थोड़ी पता चलेगा कि साहब ऊपर से देखकर कहां है, दिखाओ भाई कहां है वो नस्बत मा अल्लाह, वो कुर्ब और ताल्लुक मा अल्लाह। फरमाते ये मौके पर पता चलता है, सोहबत शेख का फायदा मौके पर होता है, जैसे फजर की नमाज है, रात देर से सोए, थकावट, कितनी बातें हैं, कितनी चीजें हैं, सुस्ती है, लेकिन उस वक्त पता चलेगा कि हमें शेख की सोहबत से क्या फायदा हुआ कि जिस वक्त हम मस्जिद में जमात से नमाज पढ़ेंगे, अगर चे परेशानी तकलीफ और सुस्ती है। एक साहब एक दिन आए कहने लगे कि मेरी तबीयत में बड़ी सुस्ती है, मैं बहुत सुस्त आदमी हूं। मैंने कहा उस सुस्ती का नतीजा क्या निकलता है, क्या तुम जमात से नमाज आप नहीं पढ़ते? कह रहे नहीं अल्हम्दुलिल्लाह जमात से नमाज पढ़ता हूं। पूछा के मामूलात जो जिक्र वगैरह तिलावत उसके का वो भी अल्हम्दुलिल्लाह करता हूं। मां बाप बीवी बच्चे कोई काम कहें उसको भी कहा जी वो भी करते, दफ्तर अपने काम वक्त पर जाना आना कहा वो भी है, मसला क्या है जी सुस्ती है। मैंने कहा भाई ये सुस्ती तो बड़ी अच्छी है क्योंकि सुस्ती से वो सुस्ती बुरी और होती कि जो हमें काम से रोक दे। अब इंसान काम भी कर रहा है सुस्ती भी कर रहा है, सुस्ती अपना काम करे हम अपना काम करें, कोई मरता कोई जीता ही रहा, इश्क अपना काम करता ही रहा। हां सुस्ती वो बुरी और मुजिर थी कि जो हमें काम से रोक दे। इंसान काम है, तबीयत है, कभी खूब निशात होता है, बहुत बशाशत होती है, तबीयत खूब खुली हुई होती है, और कभी ऐसा लगता है कि बस मुनाफिक है पक्के, कुछ करने को दिल ही नहीं करता, लेकिन आशिक की नजर अल्लाह ताला पर, अल्लाह ताला के हुक्म पर होती है। वो कहते हैं जी चाहे या ना चाहे, आ ख्वाजा साहब बड़े प्यारे अंदाज से समझाते हैं, खोले वो या ना खोले दर, इस पे हो क्यों तेरी नजर, तू तो बस अपना काम कर यानी सदा लगाए जा। लिहाजा सुस्ती अगरचे तबीयत में होती है लेकिन काम करे तो कोई इसमें हर्ज नहीं है। एक शख्स निहायत सुस्त था, उसकी बीवी ने एक दिन कोई काम बोले अच्छा अभी करता हूं, गुस्से में आकर उसको कहा कि अगर सुस्ती का बैनुल अक्वामी मुकाबला हो ना तो तू अव्वल नंबर आएगा। उसने कहा अंगड़ाई ली, कहती तो तू ठीक है लेकिन जाए कौन। تو میرے پیارے دوستو، صحبت شیخ کا فائدہ اور وہ نسبت مع اللہ، کہ جماعت کی نماز کا وقت آیا، مسجد میں جماعت سے نہ پڑھا، بازار میں نکلا، نامناسب شکل سامنے آئی، نظر نیچی کر لی، موقع ایسا آیا کہ اپنے بھائی، اپنے دوست، اپنے رشتے دار، اپنی بیوی، غصہ آیا، غصے کو ضبط کر لیا. یہ سب وہ مواقع ہیں کہ یہ مواقع ہمیں بتاتے ہیں کہ آیا ہمارے قلب کو اور ہماری جان کو ان اللہ والوں کی صحبت سے کیا فائدہ پہنچا. ورنہ ایسا نہیں ہے کہ جی ہر وقت یہ استعدار رہے کہ صاحب ہمارے دل میں ہوا. اس پر ایک بات حضرت نے عجیب فرمائے، فرمایا کہ دیکھو جب صحبت شیخ میں آنا جانا شروع کرو تو روزانہ مت ناپو اس کو کہ آج مجھے کتنا فائدہ ہوا. اگر روزانہ ناپو گے تو فرماتے ہیں حضرت کے مایوسی پیدا ہوگی. فرمایا 6 مہینہ چھوڑ دو. اس کی مثال حضرت نے سمجھایا کہ جب بچہ پیدا ہوتا ہے تو اب روزانہ اس کو فیتا لگائے کہ دودھ پلایا اور فلاں کھلایا، آج بچہ کتنا بڑا ہوا، تو نتیجہ یہ ہوگا کہ احساس ہی نہ ہوگا. اور 6 مہینے چھوڑ دے تو فیتا لگانے کی ضرورت نہیں، بچے کا بیٹھنا، باپ کو دیکھ کر خوشی سے کلکاریاں، ہنسنا، ماں کو دیکھ کر لپکنا، یہ خود بتا دے گا کہ بچے کے اندر ترقی ہو رہی ہے. تو حضرت والا فرماتے ہیں اسی طریقے سے شیخ کی صحبت میں 6 مہینے تک آنا جانا شروع کرو، اس کی مجلسوں میں بیٹھو، اس کی باتوں پر عمل کرو، باتوں کو غور سے سنو. 6 مہینے کے بعد دیکھو خود ہی پتا چلے گا کہ تو نے مجھ کو کیا سے کیا شوق فراوا کر دیا. وہ پلٹ کر دیکھے گا، کہے گا نہیں اب میں پہلے جیسا نہیں ہوں. اس لیے اس بات کو سمجھایا کہ اس بات پر نظر نہ کرے، اس بات پر نظر نہ کرے کہ مجھے آج کیا فائدہ ہو رہا ہے، بس کام کرے، عمل کرے. انشاءاللہ تعالی ایک وقت آئے گا، حضرت فرماتے ہیں کہ جگر مراد آبادی رحمت اللہ علیہ کا واقعہ حضرت بہت مست ہو کر سنایا کرتے ہیں کہ جگر صاحب جو ہے وہ شاعر تھے لیکن شراب ایک زمانے میں بہت پیتے تھے. فرماتے ہیں اللہ تعالیٰ نے ان کے قلب کو بھی جب توجہ فرمائی، اپنا بنانا چاہا، اب ان کے قلب میں توبہ کی طرف ان کا دل مائل ہوا. اور یاد رکھیے گا، صحبت شیخ کا ایک فائدہ یہ بھی ہے کہ انسان کا دل توبہ کی طرف مائل ہو، توبہ کرنے کی طرف بڑھے. اور حضرت ایک بات اور فرمایا کرتے تھے، فرماتے کہ بعض مرتبہ انسان پر ایک کیفیت طاری ہوتی ہے، جیسے رونے کو دل چاہتا ہے، جیسے کوئی نیک کام عبادت کرنے کو دل چاہتا ہے، دعائیں مانگنے کو جی چاہتا ہے. تو حضرت فرمایا کرتے تھے کہ جب کوئی کیفیت طاری ہو تو اس کیفیت پر عمل کیا کرو، کیونکہ کیفیت مثل مہمان کے ہوتی ہے، اگر مہمان کا اکرام کیا جائے دوبارہ آتا ہے، اور اگر مہمان کا اکرام نہ کیا جائے تو پھر مہمان کہتا ہے بھائی وہاں جاؤ تو بے اکرامی کرتے ہیں، وہ اکرام کا معاملہ نہیں کرتے. ٹھیک، جزاک اللہ، اکرمک اللہ. تو مہمان کا اکرام کیا جائے تو وہ بار بار آتا ہے، اور اگر مہمان کا اکرام نہ کیا جائے کہتے یہاں جانے کا کیا فائدہ، توجہ نہیں دیتے. تو فرماتے اسی طرح سے جو کیفیات ہوتی ہے یہ مثل مہمان کی ہوتی ہے، رونے کا جی چاہتا ہے، اب سوچ رہا ہے کہ صاحب میں روؤں گا تو یار لوگ کیا کہیں گے، فلاں کیا کہیں گے. فرمایا نہیں، پرواہ نہ کرو، اپنی اس کیفیت پر، اس تقاضے پر عمل کر ڈالو، تو اس کا نتیجہ یہ ہوگا گویا کہ اس کیفیت کا اکرام کیا، پھر وہ کیفیت بار جو ہے وہ آیا کرے گی. تو اب جگر صاحب رحمت اللہ علیہ پر ایک کیفیت ہوئی تاری، لہذا اس زمانے میں حضرت فرماتے شیر فرمایا کہ پینے کو تو بے حساب پی لی، اب ہے روزے حساب کا دھڑکا. سبحان اللہ، کتنی توجہ ہوا قلب، قلب کو توجہ ہی. حضرت فرماتے اسی کا نام جذب ہے. نہیں ممکن تھا ان کی راہ میں یہ میرا قدم رکھنا، نہیں ممکن تھا ان کی راہ میں یہ میرا قدم رکھنا، اگر دل جذب کرم کی نہیں کوئی صدا پاتا. یہ جو توفیق ہوتی ہے یہ بھی اللہ تعالیٰ کی طرف سے ہوتی ہے، کہ اللہ تعالیٰ کا جذب اس بندے کے اوپر ہوتا ہے اور وہ بندے کو اللہ تعالیٰ کھینچتے ہیں اور اس نیک عمل کی طرف اور نیک کام کی طرف گویا اس کو آگے بڑھاتے ہیں. لہذا جگر صاحب پر یہ حالت طاری ہوئی. خواجہ صاحب رحمت اللہ علیہ سے پوچھا کہ آپ ڈپٹی کلیکٹر ہیں اور ڈپٹی کلیکٹر ہو کر آپ کا حلیہ ایسا کہ شلوار ٹخنوں سے اوپر اور لمبا کرتا، ایک مٹھی داڑھی، مونچھے سنت کے مطابق صاف، نگاہ نیچی کر کے چلتے ہیں، یہ ہاتھ میں تصویر، یہ حالت آپ کی کیسے ہوئی؟ تو خواجہ صاحب رحمت اللہ نے فرمایا کہ حکیم الامت، مجدد الملت، حضرت مولانا شاہ اشرف علی صاحب تھانوی रहमतुल्लाह अलैह फरमाया दामत बरकातुम की सोहबत से मुझे ये नेमत मिली। तो जिगर साहब ने पूछा क्या हम भी वहां जा सकते हैं? तो फरमाया अल्लाह वालों का दिल बड़ा होता है, आप जरूर जाएं। कहा लेकिन एक मेरी आदत है कि मैं शराब पीता हूं, क्या मुझे खानकाह में शराब पीने की इजाजत मिलेगी? अल्लाह अकबर। तो ख्वाजा साहब ने कहा अच्छा मैं पूछकर बताऊंगा। हकीम मुलम्मद थानवी रहमतुल्लाह अलैह से पूछा तो हकीम मुलम्मद थानवी रहमतुल्लाह क्या शफकत फरमाया कि खानकाह तो कौमी अमानत है, वहां तो उनको इस काम की इजाजत नहीं मिलेगी। फिर फरमाया कि मैं जिगर साहब को अपने घर में ठहराऊंगा, उनको अपना मेहमान बनाऊंगा। बस मेरे शेख फरमाते जब जिगर साहब को यह पैगाम पहुंचा तो मारे खुशी के और इन अल्लाह वालों की शफकत के आंख में आंसू आ गए, बस थाना भवन पहुंच गए, वहां कयाम किया, हजरत से बैत की दरखास्त की, बैत हुए और हजरत से दरखास्त की चार दुआओं की। क्या चार प्यारी चार दुआएं। पहली दुआ यह कि जिस गुनाह की आदत उसी को अरज किया कि दुआ फरमाए कि मैं ये शराब छोड़ दूं, बरसों की पी हुई शराब इस आदत को मैं छोड़ दूं। ये वो चीज है कि शेख से अरज करे कि साकिया जामे उल्फत पिला दे और मेरी इस्लाह की भी दुआ दे। कि शेख को बताए तो सही कि मेरे अंदर ये आदत है, आप मेरे लिए दुआ फरमाए, मेरे लिए तदबीर, मुझको तदबीर बताएं, मैं आपकी तदबीर पर जी जान से अमल करूंगा। हकीम उल उम्मत से पहली दुआ की दरखास्त की शराब छोड़ दूं, दूसरी दरखास्त के हज कराऊं। उस जमाने में हज बहरी जहाजों पर हुआ करता था और लोग हज से पहले भी रोया करते थे खुशी के मारे कि अल्लाह मेरी किस्मत कि आपने मुझको हज पर बुला लिया। और सफर की मशक्कतें सऊबतें मुसीबतें झेलते हुए खुशी खुशी शादा और फरहा जाया करते थे और अपने साथ चक्की भी लेकर जाना, आटा गंदुम और जनाब चावल क्या खाने पीने तमाम अशिया साथ लेकर जाया करते थे। ऊंटों पर सफर आगे, फिर यहां बहरीजात, फिर ऊंटों पर सफर, डाके वगैरह का खौफ अलग रहता था। हजरत फरमाते देखो उस जमाने में लोग महीनों महीनों सफर करके काबे शरीफ की जियारत होती थी, आज आलम यह है अपने कपड़ों में इंसान घर से निकले कुछ ना लेकर जाए। चार घंटे का जहाज है जद्दा उतारेगा, दो घंटे में तीन घंटे में जो है वो काबे शरीफ के सामने खड़ा होगा, इतना कम वक्त। लेकिन फरमाते हैं आलम यह है कि नाशुक्री हम बहुत करते हैं, अरे साहब वहां ये हो गया, वहां ये हो गया, वहां फला हो गया। फरमाया ये इस बात पर शुक्र अदा करो कि अल्लाह ताला ने अपने कर्म से अपने घर में बुला लिया, और नाशुक्री मत करो। आज तमाम नियमतें वहां मिल जाती हैं, इंसान कुछ ना भी लेकर जाए सब कुछ वहीं मिल जाता है, बढ़िया से बढ़िया खाना, रहने की जगह, एक लिबास, एक एक चीज, जरूरियात बल्कि तायुशात की चीजें, हर चीज वहां पर मौजूद। इसलिए तो हाजी खुशी के मारे, हाजी और उमरा करने वाला खुशी के मारे काबे शरीफ से ज्यादा वक्त बाजारों में गुजारता है कि साहब ये चीजें तो हमारे यहां भी नहीं मिलेगी। लहजा पहले कोई खजूर और जमजम ले आता था खुशी के मारे, जिसको दे देता वो पागल हो जाता था कि यार कितना बड़ा तबर्रुक तुमने मुझे दे दिया, कि एहसान अजीम है कि इतनी बड़ी नेमत मुझको आपने जो है तोहफतन अता फरमा दी। और अब तो 500 रियाल वाला जूता भी दें तो शुक्रिया नहीं अदा करते कि यार ये क्या लेकर आए। और दूसरी चीजें बाजारों में वक्त गुजारने का, तो जिगर साहब ने दूसरी दुआ के हजरत हज कराऊं, तीसरी दुआ की दरखास्त की कि एक मुट्ठी दाढ़ी रख लूं, सुभान अल्लाह, और चौथी दुआ के ईमान पर खात्मा हो जाए, सुभान अल्लाह। यानी ये चारों दुआ आप देखें, इन चारों दुआ का दुनिया से कोई ताल्लुक नहीं, कैसी तड़प और कैसी तलब है। हजरत के हाथ उठे, दुआ फरमाई, वापस गए, शराब छोड़ दी, बीमार पड़ गए, बरसों की शराब पी हुई, नतीजा ये बीमार पड़े तो डॉक्टरों का बोर्ड बैठा, डॉक्टर साहब ने कहा, डॉक्टरों ने कहा आप कौमी अमानत है, थोड़ी थोड़ी पीते रहे। हजरत फरमाते क्या अजीब बंदा, फरमाए के जिगर साहब ने कहा अब हकीम उल उम्मत की सोहबत से कल्ब की दुनिया बदल गई, कल्ब की कैफियत बदल गई। फरमाया कि अगर थोड़ी थोड़ी पीता रहूंगा तो कब तक जीता रहूंगा। तो डॉक्टरों ने कहा 8-10 साल और जी जाएंगे। तो हजरत फरमाते क्या आशिकाना जुमला फरमाया, आठ दस साल अल्लाह ताला की नाफरमानी में जीना उससे बेहतर है कि अल्लाह ताला की फरमाबरदारी इख्तियार करके नाफरमानी को छोड़कर शराब को छोड़कर अभी मौत आ जाए, ऐसी मौत को मैं लब्बैक कहता हूं। फरमाया शराब के हाथ में थोड़ी जिंदगी है, ये अल्लाह ताला हयात अता फरमाने वाले। नतीजा ये हुआ आठ दस साल और जिए और जमाना अल्लाह ताला जिंदगी अता फरमाई, हज भी कराए। हजरत फरमाते वापस आए तो बंबई में आईना देखा, शेर पड़ा, चलो देखाएं तमाशा जिगर का, सुना है वो काफिर मुसलमान होगा। कि चलो देखाएं तमाशा जिगर का, चलो देखाएं तमाशा जिगर का, सुना है वो काफिर मुसलमान होगा। या ये काफिर कोई दाढ़ी ना रखे वो काफिर नहीं है, दाढ़ी ना रखने वाला काफिर नहीं है। अब वो काफिर क्या है, इसके लिए आपको जरा हमारे खान साहब के पास जाना पड़ेगा कि काफिर के माने क्या है। क्योंकि मैं सोहरावगढ़ में रहता हूं इसलिए माफ कीजिएगा थोड़ी सी पठानियत भी देनी पड़ेगी। जब कोई मुल्ला की तकरीर कोई मुल्ला उनको पसंद आता है तो कहते हैं द काफर मुल्लो दे। अब बताइए मुल्ला हो और काफिर हो, अस्तगफिरुल्लाह, और काफिर नहीं याद रखिएगा काफर, तो कहते हैं द काफर मुल्लो दे। अरे भाई मुल्ला और काफिर हो, अस्तगफिरुल्लाह, जो ईमान सिखा रहा है ईमान पर अमल कर रहा है और वो काफिर हो, तो यहां माने काफिर के नहीं है, बल्कि यहां माने में तशबीहुल मद बिमा यशबहु जम मजाज मुरसल है कि काफिर से के मुराद आशिक है, यानी गोया कि उसकी, जैसे अल्लाह ताला ने फरमाया इन्नहु काना ज़लूमन जहूला, आदम अलैहिस्सलाम वो हजरत इंसान के इश्क को बयान किया कि इसको देखो कितना जालिम और जाहिल है, ये जलूम और जहूल यानी गोया बहुत जालिम बहुत जाहिल है। यहां पर मोहब्बत के उसमें है कि जैसे बाप शफ़क़त अपने बेटे को कहता है अरे बेवकूफ अरे नादान, फरमाया ये भी मोहब्बत होती है कि बेवकूफ और नादान कहना मकसूद नहीं होता, ये मोहब्बत है। लिहाजा यहां पर भी चलो देखाएं तमाशा जिगर का, सुना है वो काफिर मुसलमान होगा। वाह सुभान अल्लाह, यानी अल्लाह ताला की फरमाबरदारी में ऐसा आगे बढ़ा कि जो जमाना और मुआशरा मना कर रहा था, देखो इस जमाने में इस मुआशरे में हजरत हमारे शेख हजरत मौलाना मदर साहब दाऊद बरकातुहु ने सुनाया, मॉरिशस तशरीफ ले गए हजरत, वहां पर बयान फरमाया दाढ़ी के मुतालिक। हजरत फरमाते के बयान के बाद लोगों ने कहा कि हजरत यहां इस मुआशरे में तो दाढ़ी रखना मुश्किल ही नहीं नामुमकिन है। अब ऐसी बात हो तो अल्लाह वाले क्या फरमाएंगे, खामोश। हजरत फरमाते हम बाहर निकले, मस्जिद से बाहर करीब बाजार था, तो वहां पता चला कि जी एक आलिम तशरीफ लाए, तो वहां कुछ सिख लोग भी थे वो मिलने को आए, कुछ भाई थे। वहां देखा कि उनकी पगड़ी वो उनकी दाढ़ी और हाथ में कड़ा और वो कृपान यानी खंजर साथ लगा हुआ। तो हजरत फरमाते कि मैंने उनसे पूछा कि अरे साहब ये सिख लोगों से कि देखो ये तुम इस मुआशरे में रहते हो जमाने में रहते हो और तुम अभी तक जो है वो पगड़ी और ये दाढ़ी और ये कड़ा और ये खंजर, हजरत फरमाते उनको सुनाने के लिए, ये भी इश्क का एक अंदाज है। तो लहजा कहा तुम्हें माशे से डर नहीं लगता, ये माशरा देखो यहां कोई दाढ़ी वाला नहीं और तुमने दाढ़ी रखी और ये पगड़ी पहने हुए। तो हजरत फरमाते उसने कहा जोश में आकर माशरा जाए भाड़ में, माशरा जाए भाड़ में, मुझे तो अपने गुरु के कल्चर से मोहब्बत है। हजरत फरमाते देखो कि उन बातिल फिरका बातिल मजहब लेकिन अपने गुरु की मोहब्बत का यह आलम है। हजरत फरमाया करते हैं कि देखो कि वो सिख है बातिल फिरका है लेकिन मुसलमान भी उनको कहते हैं सरदार जी, और मुसलमान आज अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम अपने आका सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों के खिलाफ चल के सरेदार हो रहे हैं यानी फांसी पर चढ़ रहे हैं, दार माने फांसी, मुसीबतों में है। और उनको देखो कैसा माशरे की जमाने की परवाह नहीं है। तो जिगर साहब ने दाढ़ी रख ली, अब जो दाढ़ी देखी खुद मस्त हो गए सुभान अल्लाह। और हजरत सुनाया करते थे हजरत अनस रज़ियल्लाहु ताला को जो चार दुआएं दी, चौथी दुआ जो है उसके बारे में हजरत अनस फरमाते चार जो दुआएं दी अल्लाहुम्म बारिक फी मालिही व वलही व अतिल उमरा वग़फिर ज़म्बा, ये चार दुआएं हजरत अनस रज़ियल्लाहु ताला को उनकी वालदा साहिबा की दरख्वास्त पर नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अनस रज़ियल्लाहु ताला को ये चार दुआएं दी थी। کہ ان کے مال میں برکت فرما، ان کے اولاد میں برکت فرما، ان کی عمر کو طویل فرما اور ان کے گناہوں کو بخش دیجیے۔ تو فرماتے کہ مال میں ایسی برکت ہوئی کہ میں جس فصل میں ہاتھ ڈالتا تھا سال میں اس میں دو فصل، جس کھجور میں ہاتھ ڈالتا تھا سال میں دو فصل آتی، اور اللہ تعالی نے اولاد اتنی عطا فرمائی کہ دو کم سو یعنی 98 تو میں نے اپنے ہاتھوں سے دفن کی۔ اور عربوں کا یہ قاعدہ ہے، قرآن پاک کے اندر بھی یہ چیز ہے کہ جو چیز کم ہوتی ہے اس کو بیان کرتے ہیں، جو زیادہ ہوتی ہے اس کو بیان نہیں کرتے۔ لہذا حرام چیزیں چند ہیں، اللہ تعالی نے اس کو ذکر فرما دی، باقی سب حلال ہے۔ لہذا فرمایا کہ کیا 98، دو کم سو تو میں نے اپنے ہاتھوں سے دفن کی۔ اور واطل عمرہ، اتنی اللہ تعالیٰ طویل عمر عطا فرمائی، حتی سئمت الحیات، جیتے جیتے تھک گیا۔ اور فرماتے آخری دعا کے بارے فرماتے ہیں حضرت انس رضی اللہ تعالیٰ عنہ خود، وہ ارج الرابع، کہ چوتھی دعا کے بارے میں امیدوار ہوں کہ اللہ تعالیٰ نے میرے محبوب صلی اللہ علیہ وسلم کے صدقے میں جو تین نعمتیں مجھ کو عطا فرمائی تو چوتھی بھی عطا فرمائیں گے۔ یہ اس کے یہ کہلاتا ہے نیک گمان اور امید۔ اور یاد رکھیے اچھے اخلاق میں یہ بھی شامل ہے، امید رکھنا، لیکن اس کے لیے شرط ہے نیک اعمال کر کے ان اعمال پر نظر نہ رکھے، اللہ تعالیٰ پر نظر رکھے کہ اپنے کرم سے میرے ساتھ رحمت کا، عنایت کا، مہربانی کا معاملہ فرمائیں گے۔ یہ امید ہے اور یہ بھی اچھے اخلاق میں شامل ہے اور اللہ تعالیٰ کو نہایت پسند ہے۔ لہذا حضرت فرماتے جس اللہ تعالیٰ نے حکیم الامت کے صدقے میں جو تین دعائیں قبول فرما لی، ہم چوتھے کی بھی امید رکھتے ہیں کہ اللہ تعالیٰ نے ان کی حالات اپنے کرم سے مغفرت فرما دی ہوگی۔ فرماتے یہ جذب ہے جس کو اللہ تعالیٰ، یہ وہ خزانہ ہے جو اللہ تعالیٰ اپنے جب کسی بندے کو اپنا بنانا چاہتے ہیں تو اس کے دل میں گویا ایک تڑپ ڈال دیتے ہیں، اس تڑپ کا نتیجہ ملتا ہوتا ہے، آنا جانا شروع کرتا ہے۔ پھر وہی بات ہے کہ گر تم یوں ہی آتے جاتے رہو گے، محبت کا پھل تم پاتے رہو گے، اور محبت کا پھل وہ جب وہ پانے لگے، کیوں مجھے چھوڑ کر پھر وہ جانے لگے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔
بسم اللہ الرحمن الرحیم۔ حکیم امیر احمد صاحب کا قصہ بھی سنایا تھا انہوں نے۔ حکیم امیر احمد صاحب ہمارے شہر اعظم گڑھ شہر کے رہنے والے تھے، ڈاکٹر عبدالقادر صاحب ہومیوپیتھک کے ڈاکٹر تھے، ان کے پڑوسی تھے اور طبیب بھی تھے، بہترین حکیم بھی تھے۔ اور حضرت شاہ عبدالغنی صاحب پھلپوری نور اللہ مرقدہ سے اصلاحی تعلق قائم کیا، ان سے ان کو اجازت ملی۔ اس کے بعد ہمارے شیخ حضرت مولانا شاہ ابرا الحق صاحب نور اللہ مرقدہ سے اصلاحی تعلق قائم کیا، ان سے اجازت ملی۔ اس کے بعد حضرت والد صاحب سے نور اللہ مرقدہ سے اصلاحی تعلق قائم کیا، ان سے اجازت ملی۔ اس کے بعد انتقال سے قبل اس فقیر سے تعلق کیا، اسی لیے جب فون کرتے تھے تو فرماتے تھے خیال رکھنا چار پشتوں سے تعلق ہے اصلاحی، چار پشتوں سے تعلق ہے۔ اور آخر 85 سال کی عمر میں انتقال ہوا، قرآن کریم کے 27 پارے حفظ کر کے گئے۔ اپنے مطب میں جب بیٹھتے تھے وہ تو بس قرآن کریم پڑھتے رہتے تھے، اور نسخہ مریض آتا تھا تو نسخہ لکھ کر فوراً ایسے ہاتھ کرتے تھے، جلدی پیسے نکالو تمہارا کام ختم ہو گیا، میرا کام کرو، اور اس کے بعد پھر قرآن کریم پڑھنے میں مصروف ہو جاتے تھے۔ پھر سامنے مشن ہاسپٹل، مشہور ہاسپٹل ہے وہاں کا، مشن ہاسپٹل انگریزوں کا بنایا ہوا، تو دعا قرآن کریم پڑھ کر سبق سنا کر قاری صاحب وہیں آتے تھے، فرماتے یا اللہ جس کی قسمت میں شفا لکھی ہو وہ میرے پاس بھیج دے، ہاتھ ایسے مجذوب تھے نا، ہاتھ یوں کرتے تھے، میرے پاس بھیج دے، اور جس کی موت لکھی ہوئی یا اللہ یہ سامنے دروازہ ہے، بالکل یہ سامنے ہاسپٹل ہے اس میں بھیج دیے۔ جبکہ جب ٹیکسلا پہنچے تھے اس وقت ٹیکسلا بہت چھوٹا سا تھا، ان کے زمانے میں جب میری ادوالی صاحب سے حاضری ہوئی تو وہ سڑک پہ نالے کے ساتھ استنجا کر رہے تھے، تو حضرت والد صاحب نے نور اللہ مرقدہ کو دیکھتے ہی وجد کی تحفیق اونٹ کی طرح چلنا شروع کیا، والد صاحب کہہ رہے پاجامہ تو باندھ لو، کہیں ایسا نہ پاجامہ گرے، مجذوب کا کوئی بھروسہ نہیں، مجذوب کا کوئی بھروسہ نہیں، پاجامہ تو پہلے باندھو اچھی طرح، کہ اچھا یاد دلا دیا مجھے تو ہاتھ چھوٹنے والا تھا۔ تو وہاں برف بیچنے کا کام شروع کیا، لوگ جانتے ہی نہیں تھے، اچانک دونوں ہاتھ چھوڑ کے کہا یا اللہ پیدا تو آپ نے انسان کیا ہے لیکن کام مجھ سے گدھے والا لے رہے ہیں۔ اب گرے چوٹ لگ گئی تو پھر آسمان کی طرف دیکھ کے کہتے ہیں یا اللہ میاں پٹائی بھی ساتھ کر رہے ہیں آپ، کب رحم آئے گا آپ کو؟ تو لوگ جمع ہو گئے کافی کہ بڑے میاں گر گئے ہیں، کہا کہ آپ کو کوئی کام آتا ہے؟ کہا میں حکیم ہوں، طبیب ہوں، اور طبی اکالی سے باقاعدہ میں نے طب پڑھی ہوئی ہے. کہا اچھا تو یہ دکان میری خالی ہے، آپ اس میں بیٹھ جائیں. کہ واہ اللہ میاں اتنی جلدی کام بنا دیا. واہ اللہ میاں اتنی جلدی کام بنا دیا. تو بالکل گیٹ کے سامنے، مشن ہاسپٹل کے سامنے ان کا دواخانہ، ٹوپی والا بابا کے نام سے مشہور تھے، مانسہرا، ہزارہ، ایبٹ آباد، دور دراز سے لوگ چارپائیوں پر رکھ کر مریضوں کو لاتے تھے علاج کے لیے. الحمدللہ ان کے ہاتھ میں اللہ نے ایسی شفا رکھی تھی کہ بڑے بڑے ڈاکٹر وہاں سے، ایم بی بی ایس نہیں، ایف آر سی ایس ڈاکٹر علاج کے لیے آئے، تو انجیکشن بھی ساتھ لگاتے تھے اور کپڑا اتار کے نہیں، پتلون کے اوپر تھے انجیکشن. اب وہ کہہ رہے کیا کریں، جراثیم کہنے نہیں، جراثیم والے سے تعلق بہت مضبوط ہے، آج تک کوئی جراثیم نہیں آیا ہے اور نہ انشاءاللہ آئے گا. اور وہ جناب ایک ہی خوراک کی دوا میں وہ ٹھیک ہو کے چلے جاتے تھے. تو ایسی شہرت ہو گئی تھی ان کی ٹوپی والا بابا کے نام سے کہ دور دراز سے لوگ چارپائیوں پہ، اس زمانے میں سواریوں کا اتنا انتظام نہیں تھا، ایک بس گزرتی تھی. اب تو خیر ٹیکسلا کا نقشہ بدلا ہوا، اس دفعہ گیا میں تو حیران رہ گیا، بڑے بڑے برج، بڑے بڑے پل، اتنی آبادی. لیکن اس زمانے میں مشن ہسپتال کے سامنے یہ پتلی سی سڑک، ٹوٹے پھوٹے مکانات اور مختصر سی آبادی، تو ان پر جذب کی کیفیت تاری ہوتی. تھوڑی تھوڑی دیر پہ یا رب یا رب یا رب یا رب یا رب، یا پھر اللہ 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 اللہ. تو حضرت حضور رحمۃ اللہ فرماتے تھے ان کو ذرا دور بٹھاؤ مجھ سے، اس لیے کہ مجھ پر حال تاری ہو جائے گا. ان کو دور بٹھاؤ، کہیں ایسا نہ ہو کہ حال تاری ہو جائے اور میں بیان میں سب بھول جاؤں جو کچھ بیان کرنا ہے. تو اس لیے تھوڑا سا دور، لیکن جب ان پر حال تاری ہوتا تھا تو یا رب یا رب یا رب بس شروع کر دیتے تھے، کیفیت ان پر تاری ہوتی تھی. دبلے پتلے بالکل بس منہنی سے، لیکن بچے سب پہلوان ماشاء اللہ. کہتے تھے دیکھو ہاں ٹیکسے لگا، پانی جو ہے بچوں پہ لگا ہے، مجھ پہ نہیں لگا. تو عجیب ماشاء اللہ جذب کی کیفیت. ان تمام بزرگوں کی خدمت کیے ہوئے، سب کی صحبت اٹھائے ہوئے، اور آخر میں 27 پارے حفظ کر کے دنیا سے رخصت ہوئے، یعنی حافظ قرآن اٹھائے جائیں گے. چونکہ ان کو فکر تھی کہ میں قرآن کریم اس بڑھاپے میں حفظ کر کے جاؤں، چونکہ حضرت ہردوئی رحمہ اللہ نے فرمایا کہ حافظ قرآن ہر شخص بن سکتا ہے، ہر شخص حافظ قرآن بن کے اٹھ سکتا ہے، تین آیت ہر شخص یاد کر سکتا ہے. تین آیت یاد کرنا کر دے روزانہ، جب بھی اس کا انتقال ہوگا تو انشاءاللہ حافظ قرآن بن کے اٹھے گا. تو انہوں نے اسی پہ عمل کیا، پھر ایسا 6 آیتیں، پھر ایک رکوع، پھر اس طریقے سے بڑھتا گیا. پھر وہ مولانا محمود صاحب، محمود الحسن صاحب تھے بڑے عالم، وہ آ کر ان کو، چونکہ ان سے علاج بھی کرواتے تھے، ان کا قرآن سنتے تھے، منزل بھی، سبق کا پارا بھی، اور مریض جیسی آیا جلدی آ جلدی آ، پتا کیا بیماری تجھے، بس نسخہ لکھا کمپاؤنڈر کے حوالے، وہ کب پیسے نکال، تیرا کام ہو گیا، میرا کام کر، مجھے قرآن شریف پڑھنا ہے. ایک منٹ ضائع نہیں کرتے تھے، ایک منٹ بھی ضائع نہیں کرتے تھے، تاکہ میں قرآن کریم کا حافظ بن کر جاؤں. ابھی جوش ہے کہ میں حافظ قرآن بن کر دنیا سے جاؤں، تو تین تین آیتیں روز یاد کرنا شروع کر دے، انشاءاللہ جب وہ مرے گا تو حافظ قرآن بن کر اٹھے گا انشاءاللہ. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.